यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी कानून समय सापेक्ष बनाउनु पर्नेमा संसदीय समितिमा सांसदहरूको जोड। अनुसन्धान र अभियोजनको मापदण्ड स्पष्ट हुनुपर्ने कानून मन्त्री सोभिता गौतमको सुझाव। स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन सबै सरकारी निकायलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आग्रह। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त। र रूसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनैतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाहीका सम्बन्धमा पदाधिकारीसँगको छलफलमा सभापति लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई सुझाव दिनुभयो। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह गर्नुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले अख्तियारलाई राजनैतिक प्रतिशोध, व्यक्तिगत रिसिभी, कर्मचारी तर्साउने माध्यमका रूपमा दुरूपयोग गर्न नमिल्ने बताउँदै अनुसन्धान र अभियोजनको स्पष्ट मापदण्ड बनाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले तथ्य र प्रमाणका आधारमा काम गर्ने र कतिपय मुद्दाका विषयमा तथ्य एवं प्रमाण संकलन हुन नसक्दा लामो समयसम्म मुद्दा अदालतमा जान नसकेको भन्दै हचुवामा कुनै मुद्दा लैजान नसकिने स्पष्ट गर्नुभयो। उहाँले नीतिगत निर्णयहरू के हुन् भन्ने विषयमा स्पष्टता नभएका कारण मन्त्री परिषदबाट भएका निर्णयहरूका विषयमा अनुसन्धान गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो। बैठकमा सांसदहरूले आयोगको काम कार्यवाहीलाई प्रभावकारी बनाइनुपर्ने, उजुरी छिटो फर्स्युट गर्नुपर्ने, आयोग सम्बन्धी कानून समय सापेक्ष बनाइनुपर्ने तथा नीतिगत निर्णय के हो स्पष्ट गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रही उक्त प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज एक वक्तव्य जारी गर्दै संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेश स्थित नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवर्धन गर्न, स्थानीय सिप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यका साथ सरकारले मौजूदा कानूनी व्यवस्थाको कडाईका साथ पालना गराउने यो पहल गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तु नै प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्नेछ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। हेटौँडा स्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री थापा मगरलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। प्रदेश प्रमुख देवकोटाले आजै नेकपा एमालेका नेता थापा मगरलाई नेपालको संविधान बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री थापा मगरलाई नेकपा एमालेसहित नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थन रहेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनलाई व्यावसायिक प्रतिस्पर्धी प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक भएको बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारणले चालू आर्थिक वर्षका लागि निर्धारण गरेको बजेट तथा वर्षभरि सञ्चालन हुने कार्यक्रमबारे जानकारी लिनुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्ना सामग्रीको गुणस्तर बढ़ाउँदै डिजिटल माध्यममा प्रभावकारी उपस्थिति जनाउनु पर्नेमा जोड़ दिनुभयो। सार्वजनिक सेवा प्रसारणबाट प्रसारित समाचार तथा सूचना सामग्री निष्पक्ष तथ्यपरक र वस्तुनिष्ठ हुनुपर्नेमा जोड़ दिँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले राजनैतिक आग्रह वा पूर्वाग्रहबाट प्रभावित सामग्री प्रसारण नगर्न र नागरिकलाई केन्द्रमा राखेर समाचार तथा कार्यक्रम उत्पादन गर्न निर्देशन दिनुभयो। संचार मन्त्रालयका सहसचिव तथा सार्वजनिक सेवा प्रसारणका सदस्य रविलाल शर्माले संस्थाको वार्षिक लेखा परीक्षण समयमै सम्पन्न गर्ने र बेरुजु फर्सुटलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक सेवा प्रसारणका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले संस्थालाई प्रतिस्पर्धी जवाफदेही र जनउत्तरदायी बनाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुदूरपश्चिम प्रदेशमा सर्पदंशको उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम अर्थात सर्पको विष विरूद्धको औषधिको अभाव भएको छ। प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पनि औषधिको अभाव हुनुका साथै सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा रहेको औषधिको मौजदात पनि घट्दै गएको छ। कैलालीको टिकापुरबाट संवाददाता ईश्वर थापाको रिपोर्ट। ईश्वर साउदको रिपोर्ट।
छ महिना अघि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा 500 भायल औषधि आएको थियो। त्यो औषधि पहिले नै सकिएर त्यसपछि प्रदेशभित्रका विभिन्न जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा मौजदात रहेको संकलन गरेर ल्याएको औषधि पनि अहिले सकिन लागेको छ। पहिले ल्याएको सबै औषधि सकिएर पछि संकलन गरेर ल्याएको औषधि पनि सकिने अवस्थामा पुगिसकेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा अहिले 70 भायल मात्र औषधि मौजदात रहेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड असिस्टेन्ट ट्विंकल कुंवर
जिल्लाबाट प्राप्त भएको थियो, बिचमा फेरि स्टक आउट भयो अनि माथिबाट पनि नआउने कुरा भयो र माथिबाट पत्रकार पनि भयो। अहिले चाहिँ 70 भाइल जति स्टक हुन्छ।
एकजना सर्पदंशका बिरामीलाई कम्तीमा 10 भाइल आवश्यक पर्ने भएकाले पनि अहिले केन्द्रमा मौजदात रहेको 70 भाइल औषधि पनि चाँडै सकिने देखिएको छ। सर्पले टोकेको विष विरूद्धको औषधि प्रदेशले खरिद गर्न नमिल्ने सिधै केन्द्रबाट आउने भएकाले पनि यहाँ आपूर्तिको समस्या भइरहेको छ। यसका लागि संघीय मन्त्रालयको स्वास्थ्य सेवा विभागमा खबर गरिरहेका र अबको 15 दिनमा औषधिको आपूर्ति हुने आश्वासन पाएको पनि असिस्टेन्ट कुमारको भनाई छ। यो 15 दिनभित्र कतै धेरै व्यक्तिलाई सर्पले डसेको अवस्थामा अझै समस्या हुने देखिएको बताउनुहुन्छ असिस्टेन्ट कुमार।
अहिले चाहिँ केसहरू एसबीको बढ्दै गइरहेको अवस्था छ। एसबीको आपूर्तिलाई हेर्नु पर्दा चाहिँ अब भ्याक्सिनको डिमान्ड चाहिँ छ, एसबी चाहिँ अब डिमान्डेड छ, तर सप्लाई चाहिँ पर्याप्त मात्रामा भइरहेको छैन।
टिकापुर अस्पतालमा पनि सर्पदंशको औषधिको अभाव भइरहेको छ। टिकापुर अस्पतालमा अहिले 40 भाइल मात्र औषधि मौजदात रहेको छ। टिकापुर अस्पतालका खोप शाखा प्रमुख मोहन सिंह साहुद।
सर्पको टोकेका आउँछन्, असोजपछि काटिलाएपछि अलिक चिसो दिन भएपछि अलिक कन्फर्म हुन्छ। अहिलेको त अब 4 जनालाई मात्रै हुने हो प्राथमिक उपचार। पहिले सुरुवातमा 4 जनालाई हुने हो, त्यसपछि 4 जनाभन्दा बढी आयो भने अलिक फेर समस्यै पर्ने हो। भदौ भर्खर लागेको छ, भदौ असोजसम्म यसको प्रकोप हुन्छ।
अझै पनि असोज महिनासम्म यहाँ सर्पदंशका बिरामीहरू आउने भएकाले औषधिको आपूर्ति चाँडो हुनुपर्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा सरकारवालाले पर्यटन विधेयक 2081 ल्याउनु पर्नेमा जोड़ दिएका छन्। समितिको आज बसेको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा होटल एसोसिएशन नेपाल हान लगायतका सरकारवाला निकायले पर्यटन व्यवसायलाई दीर्घकालीन प्रभावकारी र बृहत्तर बनाउनु पर्नेमा धारणा राख्दै विधेयक ल्याउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा होटल एसोसिएशन नेपाल हानका अध्यक्ष विनायक शाहले सरकारवालाले अबको पर्यटन ग्रीन, आरोग्य, धार्मिक, वैवाहिक पर्यटन लगायत विभिन्न नवीन शैलीका पर्यटनलाई समेट्न जोड़ दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता सम्भव भएसम्म राष्ट्रिय प्रणाली तथा सरकारी कोष मार्फत परिचालन गर्ने व्यवस्था गर्दै सहायता लेखा परीक्षणको दायरामा ल्याउन सरकारवाला निकायलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखा परीक्षण लगायतका विषयमा नौबुँदे निर्देशन दिएको हो। यस्तै बैठकले कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक विकास सहायता मात्र स्वीकार गर्ने तथा परिचालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको समितिका सभापति भरत बहादुर खड्काले बताउनुभयो। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 छलफल भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले विधेयकको दफा 24 अन्तिमसम्मका दफामा छलफल गरेको हो। बैठकमा विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकको नियुक्ति, योग्यता, काम कर्तव्य र अधिकारका प्रावधान लगायत सबै विषयमा संशोधन सहितको छलफल र निष्कर्ष प्राप्त भएको छ। बैठकमा संशोधन र छलफलमा उठेका विषयमा विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले जवाफ दिनुभयो। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा संघीय संसदबाट समयमै आवश्यक मार्गदर्शन र अभिभावकत्व प्राप्त हुन नसकेको गाउँपालिका राष्ट्रिय महासंघले गुनासो गरेको छ। समितिको आज बसेको बैठकमा विधायकीय अन्तर सम्बन्धबारे धारणा राख्दै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संविधान कार्यान्वयन र तीन तहका सरकारबीचको सम्बन्ध बलियो बनाउन विधायकीय अन्तर सम्बन्धमा सुधारको आवश्यकता औल्याउनुभयो। महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले स्थानीय सरकार सेवा प्रवाहमा अब्बल भए पनि केन्द्रमा रहेको ज्ञान र सिप प्रदेशसम्म हस्तान्तरण भए पनि स्थानीय तहसम्म पुग्न नसकेको गुनासो गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा बागमती सौन्दर्यकरणका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यका भएर बग्ने बागमती नदी र त्यसका सहायक नदीको किनारलाई सफा र स्वच्छ बनाउने कार्य समयमै सम्पन्न गरिनुपर्नेमा जोड़ दिनुभयो। बागमती सफाई अभियानका नाममा स्रोत साधनको दुरूपयोग भएको भन्दै सांसदहरूले नदी किनारमा तटबन्ध, करिडोर, पार्क र हरित क्षेत्र निर्माणमा ढिलाइ भएको भन्दै सांसदहरूले सरकारले परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभयो। बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष डाक्टर आनन्द सिंह भाटले बागमती नदी सफाईको काम निरन्तर भइरहेको तथा खोला किनारलाई हरियाली बनाउने र नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माणलाई तीव्रता दिएको जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले पत्र पत्रिका वर्गीकरण र लोक कल्याणकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सुधारको गृह कार्य थाल्न निर्देशन दिनुभएको छ। संचार मन्त्रालयमा आज सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँग भएको छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्र पत्रिकाले लोक कल्याणकारी विज्ञापन लिने गरेको, वास्तविक भन्दा बढ़ी पत्रिका छापिएको विवरण पेश गर्ने तथा काउन्सिलमा बुझाइएको विवरण र वास्तविक प्रकाशन संख्या बीच फरक हुने समस्या उठाइएको थियो। धनकुटामा रासायनिक मलको अभाव देखिएको छ। कृषि सामग्री कम्पनीले माग अनुसार युरिया र डीएपी आपूर्ति गर्न नसक्दा किसान समस्यामा परेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
धनकुटा नगरपालिका वडा नम्बर 9 बेलाराको रोइला टोल स्थित बिक्री केन्द्रमा हरेक शनिबार 250-300 किसान मलको लागि पुग्ने गरेका छन्। तर पर्याप्त मल नहुँदा धेरै जसो किसान रित्तो हात फर्कनु पर्ने अवस्था रहेको छ। मल अभावकै कारण बाली राम्रोसँग नसप्रिएको कृषक वेद प्रसाद रोइलाले बताउनुभयो।
हाम्रो सहकारीले कृषि सामग्रीबाट पनि अनि साल ट्रेडिङबाट पनि भन्छन्, त्यहाँबाट पनि ल्याउँदाखेरि पनि पर्याप्त मल पुगेको छैन किसानलाई।
बेलारा स्थित जालपा देवी कृषि सहकारीले हरेक महिना करिब 300 बोरा मल माग गर्ने गरेको छ। तर सहकारीले 25-30 बोरा मात्रै मल पाउने गरेको छ। आपूर्ति न्यून भएपछि एक बोरा मल माग गर्न आउने किसानलाई समेत 5 बढीमा 25 किलोसम्म मात्रै मल दिनुपर्ने अवस्था रहेको सहकारीका व्यवस्थापक विष्णु प्रसाद रोइलाले बताउनुभयो।
अहिले सिजन युरियाको हो, जस्तै धान टमाटरहरूमा टप ड्रेसिङको लागि त्यो गर्छन्। डिएपी चाहिँ अहिले फेरि साल ट्रेनिङबाट दिइरहेको छ अरे, अहिले फेरि कोटा छुटिएको छ अरे, युरियाको चाहिँ कम छ अहिले।
धनकुटाका किसानले धान कोदो र गोलभेडामा मल हाल्ने मुख्य समयमा रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री कम्पनी धनकुटाले स्थानीय तहका लागि निर्धारित कोटाको करिब 40% मात्रै युरिया र डिएपी उपलब्ध गराउन सकेको जनाएको छ। धनकुटाका लागि एक पटकमा 200 मेट्रिक टन युरिया र 100 मेट्रिक टन डिएपी कोटा निर्धारण हुने गर्छ। वर्षमा 13-14 पटकसम्म कोटा अनुसार मल आयात हुने भए पनि पछिल्लो समय माग अनुसार आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनी धनकुटाका निमित्त प्रमुख कृष्ण नन्दन शाहले बताउनुभयो।
माग अनुसार त आपूर्ति 40% मात्रै हो। सरकारीहरू आउँदाखेरि धेरै माग्नुहुन्छ, तर हामीसँग हुँदैन, हामीसँग कोटा लागेको हुँदैन, त्यही भएर हामी दिन सक्दैनौँ।
मलको अभाव भइरहेका बेला धान कोदो र गोलभेडा जस्ता बालीमा आवश्यक समयमा मल नपाउँदा उत्पादनमा समेत असर पर्न सक्ने किसानको चिन्ता छ। माग अनुसार मलको आपूर्ति कहिले सहज हुन्छ भन्नेमा भने अझै निश्चितता देखिएको छैन। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनबाट मौसम तथा विपद सम्बन्धी नागरिक चेतना जागृत गर्ने सामग्री निर्माण सम्बन्धी एक दिने कार्यशाला आज सम्पन्न भएको छ। रेडियो नेपाल सिंहदरबारमा भएको कार्यशालामा सार्वजनिक सेवा प्रसारण नेपाल र बीबीसी मीडिया एक्सनको सहकार्यमा मौसम तथा विपदका घटनामा नागरिक सचेतना, पूर्व तयारी, सावधानीका विषयमा केन्द्रित भई डिजिटल भिडियो सामग्री निर्माण गर्ने बारे छलफल भएको हो। कार्यशालामा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्नेतले डिजिटल भिडियो सामग्री निर्माण गर्दा सबै भाषा, संस्कृति र समुदायलाई ध्यानमा राखेर निर्माण गर्न सुझाव दिनुभयो। सार्वजनिक सेवा प्रसारण संचालक समितिका सदस्य सोभिता रिसालले सूचना सन्देश मार्फत जनताका जीवनमा प्रभाव पार्न सक्ने गरी काम गर्न आग्रह गर्नुभयो। सार्वजनिक सेवा प्रसारणका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले सार्वजनिक सेवा प्रसारणले सूचना, सन्देश, पात्र वा संवाद जुनसुकै माध्यमबाट भए पनि समयानुकूल जनतालाई छुने गरी प्रभावकारी रूपमा सूचना सन्देश निर्माण गर्न तथा प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यशालामा बीबीसी मीडिया एक्सनका किरण भण्डारीले सार्वजनिक सेवा प्रसारणसँगको सहकार्यमा विपद र मौसम सम्बन्धी सूचना सन्देश प्रवाह गर्नुले आम नागरिकमा सचेतना र जीवन रक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमा रूसले गरेको लामो दूरीको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा 16 मृत्यु भएको छ। पछिल्ला महिनामा रूस र युक्रेनले हवाई आक्रमण तीव्र बनाएपछि 4.5 वर्षदेखि जारी युद्धमा सर्वसाधारणमाथिको जोखिम बढ़ेको छ। किएवका मेयरले रातभर भएको आक्रमणबाट आवासीय क्षेत्र, गोदाम, स्वास्थ्य संस्था र शैक्षिक प्रतिष्ठानमा क्षति पुगेको बताउनुभयो। रूसी आक्रमणपछि पोल्याण्डले युक्रेनसँगको सीमा क्षेत्रमा हवाई सुरक्षा प्रणाली सक्रिय पार्दै लडाकु विमान परिचालन गरेको जनाएको छ। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिकासँगको वार्ता आत्मसमर्पण नभएको भन्दै राष्ट्रिय अखण्डता र हितको रक्षा गर्दै वार्ता अघि बढ़ाइने बताउनु भएको छ। तेहरानमा आयोजित सम्मेलनमा उहाँले इरानले विवेक र गरिमा कायम राख्दै वार्तालाई चरणबद्ध रूपमा अघि बढ़ाउने बताउनुभयो। उहाँका अनुसार युद्ध अन्त गर्नु, इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनु, रोक्का गरिएका सम्पत्ति फुकुवा गर्नु र त्यसपछि आणविक विषयमा वार्ता गर्नु इरानका मुख्य प्राथमिकता हुन्। अब आर्थिक समाचार।
अर्थमन्त्री स्वर्णिम मुगागले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। सार्वजनिक लेखा समितिको बिहिबार बसेको बैठकमा अर्थमन्त्री मुगागले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा रहेको र खर्च पनि कम भएको सुनाउनुभयो। अर्थमन्त्री मुगागले चालू बजेटमा वैदेशिक ऋण 2 खर्ब 47 अर्ब र अनुदान 62 अर्ब प्रक्षेपण गरिए पनि अनुदानको वास्तविक प्राप्ति 10-15 अर्बमा सीमित रहेको बताउनुभयो। विश्व बैंक र एसियाली विकास बैंकबाट मुलुकले सहुलियतमा ऋण प्राप्त गर्दै आएको तर अधिकतम विकसित मुलुकबाट स्तर उन्नति हुन लागेको नेपाललाई सहुलियतमा ऋण प्राप्त नहुने परिस्थिति सृजना भएको अर्थमन्त्रीले बताउनुभयो। बितेका 50 वर्षमा नेपालले प्रशस्त सहुलियतपूर्ण ऋण प्राप्त गरेको तर खर्च क्षमता नहुँदा खरिद प्रक्रिया र प्रशासनिक ढिलासुस्तीका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताउनुभयो। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाइएको तलबमान ग्रेड र प्रोत्साहन भत्ता विभिन्न शर्तसहित उपलब्ध गराउन निर्देशन गरेको छ। अर्थमन्त्री स्तरीय निर्णय अनुसार 4 वटा शर्त पूरा गरी सार्वजनिक संस्थान प्राधिकरण बोर्ड निगम तथा समितिका कर्मचारीलाई तलब भत्ता ग्रेड र प्रोत्साहन भत्ता उपलब्ध गराउन सम्बन्ध पक्षलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्री परिषदको साउन 6 गतेको निर्णय अनुसार साउन 1 गतेदेखि लागू हुने गरी कायम भएको तलबमान अनुसार तह तथा पद अनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ। प्रोत्साहन भत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा हाल कायम प्रोत्साहन भत्ता भन्दा कम हुने भएमा कम भएको रकम बराबरको भत्ता मात्र उपलब्ध गराउन भनिएको छ। धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका 5 धौवादीमा रहेको फलाम खानी उत्खनन सम्बन्धी योजना तयार गरेको छ। कम्पनीले करिब 41 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट 9 करोड़ 60 लाख धौ फलाम उत्खनन गर्न सकिने योजना सहितको प्रतिवेदन खानी तथा भूगर्भ विभागमा बुझाएको हो। खानी क्षेत्रलाई धौवादी पोखरा ब्लक र दुर्लुङ ब्लक गरी 2 भागमा विभाजन गरिएको छ। योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डार सम्बन्धी थप अनुसन्धान तथा उत्खनन कार्य अघि बढ़ाउने जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो बालिका मादेन। अब खेलकुद समाचार।
नेपाल फिट इण्डस्ट्री एसोसिएसन एनएफआईएको आयोजनामा पोखरामा राइट टू प्रोटिन रन 2026 हुने भएको छ। असोज 3 गते शनिबार हुने राइट टू प्रोटिन रनमा 4,000 भन्दा बढी धावक सहभागी हुने आयोजकको अपेक्षा रहेको छ। प्रोटिन सचेतना पोषण शारीरिक तन्दुस्ती र स्वच्छ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रोटिन रनको मुख्य आकर्षण 21 किलोमिटरको हाफ म्याराथन हुनेछ। हाफ म्याराथन पुरुष र महिला दुवै विधाका विजेताले जनै 1,50,000 रूपियाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले 1,00,000, तेस्रो हुनेले 50,000, चौथोले 30,000 र पाँचौ हुनेले 25,000 रूपियाँ प्राप्त गर्नेछन्। प्रोटिन रनमा हाफ म्याराथन सहित 8 विधामा प्रतिस्पर्धा हुनेछ। दौड लेक साइड स्थित वसुन्धारा पार्कबाट शुरू भएर हलनचोक, खहरे, सेती, खोपोदी, पामे हुँदै लौरुक पुगेर पुनः सोही मार्ग हुँदै वसुन्धरा पार्कमै आएर सम्पन्न हुनेछ। राइट टू प्रोटिन रन अभियान सन् 19 सञ्चालन हुँदै आएको छ। बार्सिलोनाले 61 जोआन गाम्पर ट्रफी जित्दै 2026-27 सिजनको औपचारिक शुरूआत गरेको छ। घरेलु मैदान क्याम्प नौमा भएको खेलमा स्पेनिस च्याम्पियन्स बार्सिलोनाले इजिप्टको अल अहलीलाई 2-1 गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखेको हो। यस संस्करणको गाम्पर ट्रफी विशेष रह्यो किनभने अल अहली प्रतिष्ठित प्री सिजन प्रतियोगिता खेल्ने पहिलो अफ्रिकी तथा अरब क्लब बन्यो। खचाखच भरिएको क्याम्प नौमा भएको खेलले विश्व फुटबलका 2 फरक महादेशका सफल क्लब बीचको ऐतिहासिक भिडन्तको रूपमा लिएको थियो। हरेक वर्ष ला लिगा शुरू हुनु अघि आयोजना हुने यो खेल बार्सिलोनाको पहिलो टोलीलाई घरेलु समर्थक माझ औपचारिक रूपमा प्रस्तुत गर्ने परम्परागत कार्यक्रम पनि हो। त्यसैले गाम्पर ट्रफीलाई बार्सिलोनाको सिजन कर्टेन रेजरका रूपमा चिनिन्छ। अफ्रिकाकै सबैभन्दा सफल क्लब मध्ये एक अल अहलीले पहिलो पटक गाम्पर ट्रफीमा सहभागिता जनाउँदै नयाँ इतिहास रच्यो।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र सुदूर पश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 34.3 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 7.9 मिलीमिटर र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 42.3 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी कानून समय सापेक्ष बनाउनु पर्नेमा संसदीय समितिमा सांसदहरूको जोड। अनुसन्धान र अभियोजनको मापदण्ड स्पष्ट हुनुपर्ने कानून मन्त्री सुविता गौतमको सुझाव। स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन सबै सरकारी निकायलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आग्रह। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त। र रूसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।